उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेग प्रसारण हुन्छ। श्रुति सम्वेगमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन लिएर आएका छौं। कर्णाली ब्लुजको 15 श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं। यसमा लेखक कालीकोट पुगेकोसम्मको कुरा हामीले सुनेका छौं। अब अगाडि के होला त सुनौ, पृष्ठ 309 कर्णाली ब्लुजको 16 श्रृङ्खला। छब्बीस दिन भयो बा आएको होइन। आमाले अत्यास मान्न थाल्नुभएको थियो, हिजो राति बरबराउनु भएको थियो। कस्तो हो मान्छे पनि, जता गयो त्यतै हरायो। फोन त गर्नुपर्छ, मरे बाँचेको खबर छैन। कतै गएपछि कहिले फोन नगर्ने बाको खराब बानी थियो। भटट्ट हेलिकप्टर आयो कि आमा भनिहाल्नुहुन्थ्यो, ए जा त हेर बा आए कि। म हेलिप्याडतिर डगुर्थेँ, मेलको रुख पछाडि छेरिन्थेँ, बा आए पो। ठ्याक्कै 28 दिनपछि बा आउनुभयो। धेरै नै सामान ल्याउनु भएको थियो, 11 पोका। गर्मीले डढेर होला बाको अनुहार कालो न कालो देखिन्थ्यो। भरियाले सामानका पोका दोकान अगाडि धुम लगाए। बा थाक्नु भएको थियो, काँधमा राखेको तौलिया झिक्दै एकछिन हम्किनुभयो। जा पानी लिए त, मैले ढोगेपछि बाले भन्नुभयो। बाको स्यास्या झन बढेको थियो, म भान्सातिर दगुरेँ। आमा चुरो लिप्दै हुनुहुन्थ्यो, म ढोकेबाट कराएँ, आमा बा आउनुभयो। गाग्रीबाट लोटामा पानी खन्याएँ र माथि दगुरेँ। एकछिनमा साडीको सबकोले हात पुस्दै आमा पनि आउनुभयो। बाला देखेर हाँस्दै ढोग्नुभयो, सामान त धेरै छन् त, फेरि जान ढिलो होला भनेर अलिक बढी ल्याएँ भन्दै बाले लोटा मुखमाथि ढल्काउनु भयो। रुद्रघण्टी हल्लियो, चिसो पानी घटघट पेटसम्म पुग्यो होला। सन्तुष्ट बाले पाखुराले ओठ पुस्नुभयो। राति अबेरसम्म हामी अघिल्लाको छेउमा बस्यौँ। बाले नेपालगञ्जको गर्मीको कुरा गर्नुभयो। बा सामान लिन त नेपालगञ्ज पनि पुग्नु भएको रहेछ। सुर्खेतमा केही साउसित बाको कुरा मिल्यो रे, उधारो पनि दिनेभएका छन् रे। घडेरी हेर्नुभयो त, आमाको प्रश्नको उत्तर बाले दिनु भएन, हाँस्नुभयो। आमाको अनुहार खस्कियो, बाले त भए जति पैसाको सामान ल्याउनु भएको थियो। कस्तो हो, आमाको आवाज रुन्चे भयो, नगद त जोगाउनु नि, पसल चल्या छ, सामान त चाहियो, बाले अगुल्टो चलाउँदै भन्नुभयो। बाको कुरा सुनेर आमा एकछिन फतफताउँदै शान्त हुनुभयो। अबेरसम्म छानामाथिको प्लास्टिक फडफडाइरह्यो। एक बिहानै बाले पालै पालो सबै पोका खोल्दा दोकानको ढोका अगाडि सामानको पहाड ठडियो। वरपरका पसलले छक्क पर्दै हेरे, कतिले मुख बिगारे ईर्ष्याले, मुख त आमाको पनि बिग्रियो रिसले। के ल्याएको होला, यी साना जुत्ता त बिक्दैनन्, यस्तो फुङ्ग उडेको धोती कसले किन्छ, यी आधा लिटरका कुकुर त जाँदै जाँदैनन्। जति पोका बा खोल्नुहुन्छ आमा उति कराउनुहुन्छ। बा बोल्नुहुन्न, चुपचाप सामान मिलाएर राख्नुहुन्छ। म हतार हतार कपडाका थानभित्र पुर्याउँछु। छैठौँ पोकाबाट बाले एउटा सानो डब्बा मलाई दिनुभयो, त्यो रेडियोको डब्बा पो रहेछ। मैले हतार हतार डब्बा च्यातेँ, ब्याट्री कोचेर एरियल ताने, रेडियो स्यास्या भयो। अहिले स्यास्या नपार, आमा बम्किनुभयो। रेडियो काउन्टरमाथि राखेर म फेरि सामानभित्र ओसार्न थालेँ। बाको हातमा लेदरको ज्याकेट झुन्डेको थियो, हे हे लेदरको ज्याकेट। कालो र चकिलो ज्याकेट लगाएँ, बा मुसुक्क हाँस्नुभयो। दोकान अगाडि हिँडिरहेका मान्छे पनि खिस्स हाँसे, म गजक्क परे। अर्कै पोकामा झन रमाइलो चिज पनि थियो, साइनबोर्ड। बाले उचालेर एकछिन हेर्नुभयो, छेउछेउमा अलिकति कुच्चिएको थियो, त्यसलाई काउन्टरमा अड्याउनु भयो। यताउता हिँडिरहेका कति मान्छेले टक्क अडिएर पढे। साइनबोर्ड देखेर आमा पनि मुसुमुसु हाँस्नुभयो। साँझपख बाले साइनबोर्ड ढोकाको माथिपट्टि किला ठोकेर झुन्ड्याउनु भयो। स्याँ स्याँ गर्दै सडकमा उभिएर एकछिन हेर्नुभयो, श्रीकृष्ण ट्रेडर्स खाँडाचक्र कालीकोट। पुसको दोस्रो साता। तीन दिनदेखि सिमसिम पानी र धुम्म बादलले मुटु कमाउने चिसो बढाएको थियो। बिहान अबेरसम्म सुतेको थिएँ। यही कुम्भकर्ण उठ त, आमा तीनचोटि कराएर गइसक्नु भएको थियो। झ्यालका चेपबाट चिसो स्याँठभित्र पसिरहेको थियो। टाउको पनि टन्टनी दुखे जस्तो भइरहेको थियो। उठेर लामो हाई काडे, सास पनि धुवाँ झैँ बाहिर निस्कियो। सिरकले ज्यान छाडेपछि त एक्कासी थरर र मुटु काँप्यो। झ्याल उगारे, पहाडहरूले सिरक ओढेका थिए हिउँको। झ्यालभित्र हुत्तिएको बतासले उठ्क पायो, दाँत कटकटिए। झ्याल बाहिर म जहाँसम्म हेर्न सक्थेँ त्यहाँसम्म हिउँ नै हिउँ। यस्तो हिउँ त कहिल्यै देखेको थिएन। आकाश अझै धुम्म थियो। फुसफुस कपास चाहिँ हिउँ खसिरहेका थिए। पर रुखका हाँगा हिउँ थुप्रेर लस्किरहेका थिए। रुखका हाँगाका थुप्रामा हिउँ हेर्दा हेर्दै सेता खरायो जस्तो लाग्न थाले। म ठिरेका गोडालाई तार्दै बाहिर निस्केँ। लेदरको ज्याकेट भिरिसकेको थिएँ। बा दोकानमा गुम्लुङ्ग कम्बल ओढेर घोप्टो पर्नुभएको थियो, केही पढ्दै हुनुहुन्थ्यो। मलाई यसो मुन्टो उठाएर हेर्नुभयो। म बाहिर निस्केँ। घरका छाना छाना हिउँले भरिएका थिए। बाटो त हिउँले ढाकिएछ। पसलका ढोका ढोकामा उभिएर मानिस झरिरहेको हिउँ हेरिरहेका थिए। बेला बेला हत्केलामा थाप्थे। भित्र स्वेटर र बाहिर ज्याकेट लगाएका एक दुई कर्मचारी दोकान अगाडिबाट प्रतिमातिर दगुरे। तिनको सास पनि धुवाँ चाहिँ धमिलो थियो। तिनका पन्जावाल हातमा क्यामेरा झुन्डेको थियो। दुवै हत्केला काखीमा च्यापेर म पसल अगाडि उभिएँ। घरका चेपचेपबाट चिसो स्याँठ छिरिरहेको थियो। हुर्र हुर्र बतास कराइरहेको थियो। नौ वर्षपछि बजारमै यसरी हिउँ परेको वरपरका पसले भनिरहेका थिए। फुसफुस चिनी र नुन झैँ थुप्रिरहेको हिउँ हेर्दै अबेरसम्म उभिएँ। तीनजना पुलिस मोटो ज्याकेट लगाएर प्रतिमातिर द कुदे। ती बेला बेला भुइँको हिउँ मोठ्याउँदै एक आपसमा फालाफाल गरिरहेका थिए। चिसोमा त्यसरी नबस, बाले भन्नुभयो। म भान्सातिर द गुरेँ। भान्सा त धुवाँले भरिएकै थियो। आमाले एउटा चुलोमा चिया पकाइरहनु भएको थियो भने अर्कोमा हिउँ तताइरहनु भएको थियो। हिउँ किन तताएको? ढोकाको छेउमा टुक्रुक बस्दै सोधे। बस्दा एक्कासी स्याँटले पुट्ठा चिस्यायो। खानालाई, आमाले हाँस्दै भन्नुभयो। त खान्नस्। छ्या, हिउँ पनि कोही खान्छ? आमाले तातातो चिया गिलासमा खनाउनु भयो। मैले हतार हतार लिँदै कुट्काएँ। मरिच बढी भएछ, उक्क भयो। हिउँ पर्दा त धारा पनि जम्छन् रे। हिउँ नपग्लेसम्म धारामा पानी आउँदैन, त्यसैले आमाले हिउँ पगाल्न थाल्नु भएको रहेछ। भाँडा धुने पानी त हिउँ पगालेर पुग्ने भयो। पिउने पानीका लागि ढुङ्गे धारा खोज्नुपर्छ रे। आज पानी ल्याएछ है त? आमाले मलाई आदेश दिनुभयो। ए मन्दिर, मैले दैलोबाटै बोलाएँ। भित्र धुवा पुत्ताइरहेको थियो, आँगनभरि हिउँ। छेउको टिमुरको झ्याङ पनि हिउँले बाक्लिएको थियो। को हो? मन्दिरे भित्रैबाट करायो। भित्रै आऊ। ढोकाको छेउमा 20 लिटरको ग्यालन राखेर धुवाँसँग आँखा छल्दै भित्र पसे। मलाई देखेर मन्दिरे हाँस्यो। बिचरा धुवाँसँग हुत्ती खेलिरहेको थियो। अगेनामाथि ठुलो डेक्ची थियो। कुँडो हो, उसले भन्यो। घरका भित्ता धुवाँले काला भइसकेका थिए। घरभित्रैबाट माथि जाने भर्याङ थियो। त्यही भर्याङबाट खोकीको आवाज तल झरिरहेको थियो। मन्दिरेकी आमाले खोकेकी होलिन्। मन्दिरेका बा 11 वर्ष अघि कर्णालीमा तुइन चुडिएर खसेका थिए। बर्खाको कर्णालीले बगाएर लग्यो, फेरि फर्किएन। मन्दिरेलाई आश पनि छैन। पानी लिन आएको अगेनाको छेउ टुक्रुको बस्दै मैले भने धारा पनि जमेछ। मन्दिरेको घरभन्दा 100 मिटर परको धारा मन्दिर हिउँको लर्को झुन्डेको थियो। उसले अगेनामा सल्लाहको दाउरा कोच्दै भन्यो, पख त। मैले एकछिन चारैतिर हेरेँ। अगेनाको छेउमै कपडाको थुप्रो थियो। छेउमै पुराना र गाता च्यातिएका किताबका थुप्रा थिए। एउटा किताब फिजारिएको थियो, पढ्दै थियो होला। बाफ उडिरहेको डेक्चीको दुवैतिर थोत्रो कपडाले समाउँदै ऊ धङधङ्गिँदै बाहिर निस्क्यो अनि एकैछिनमा ढोका बाहिरबाट बोलायो, आऊ त। लौरी चाहिँ जमेको हिउँमा मन्दिरले लट्ठीले हिर्कायो। हिउँ भाँचियो, तुर तुर पानी तप्कियो। ल भर उसले भन्यो। बाफ उडिरहेको पानी ग्यालनको मुखमा तप्किन थाल्यो। मन्दिरले एकछिन टोलाउँदै चुली मालिकाको टुप्पातिर हेऱ्यो। टुप्पो अरू दिनभन्दा बढी नै टल्किरहेको थियो। फुसफुस हिउँ थामिएको थियो। अँध्यारो बादलको चेपचेपबाट बेला बेला घाम बाहिर निस्कन्थ्यो। हिउँ टल्किएर आँखा तिरमिर आउँथे। ग्यालन भरियो। मैले दायाँ हातले जुरुक्क उचालेँ। झन्डै हातको जोर्नी खुस्केको। मैले वात्त ग्यालन भुइँमा राखेँ। बोक्न सक्दैनौ? मन्दिरले हाँस्यो। बोकेको मिलेन। मैले फेरि ग्यालन उचालेर हिउँमा चिप्लिने डरले बिस्तारै माथि उक्लिन थालेँ। सिरोटोले कानका लोती पनि जम्लान्झै भइरहेको थियो। ग्यालन उचालिरहेका हत्केलामा औँलाका टुप्पा टनटनी दुख्न थाले। वक्त म पनि आउँछु। म माथि पुगिसकेको थिएँ। तलबाट मन्दिरी कराएर घरतिर दगोरियो। म उभिरहेँ। बतासले गालामा थप्पड हानिरह्यो। पेट कटक्क दुख्यो। अलि तल मानमसम्म पनि हिउँ परेको थियो। खेतको आली सबै छोपिएका थिए। हुर्र हुर्र बेतोडले हुइकिरहेको स्याँठमा म चिसिन थालेँ। मन्दिरी आइपुग्यो। थोत्रो र काखिनेर उद्रेको निलो कोट लगाएर, शिरमा उनीको टोपी, गर्दनमा गलबन्दी। धै धै उसले ग्यालेन खोस्यो। म बोकिदिउँ? मैले नाइँ भन्न सकिनँ। अनि मन्दिरे हिउँ टेक्दै उकालोमा दगुरियो। बजारभरि मानिस छरिएका थिए। जता हेऱ्यो त्यतै क्यामेरा, फोटा खिचिरहेका मान्छे र हिउँ उफारिरहेका केटाहरूलाई छल्दै मन्दिरले मलाई दोकानसम्म पुर्यायो। दोकानमा गुजुप्प भिड थियो। सबै क्यामेराका रिल किन्न आएका थिए। बाह्र आमालाई फुर्सद थिएन। पानी ल्याइस्? भिडबाट बाहिर चियाउँदै आमाले सोध्नुभयो। ल्याएँ। त्यही बेला मन्दिरले आमालाई नमस्ते गर्यो। जा चिया खा आमाले भनेपछि म तल भान्सातिर दगुरेँ। मन्दिरे पनि पछि लाग्यो। एक गिलास तातो चिया पिएपछि ज्यान तङ्ग्रियो। चियाको गिलास भुइँमा राखेर मन्दिरले आँखा सन्कायो। यताउता नडुल, आमाले मलाई पसल अगाडि देख्ने बित्तिकै भन्नुभयो, चिसोले समात्ला, एकैछिनमा आउँछु भन्दै म दगुरेँ। मन्दिरे अघि लागिसकेको थियो। जीविसको चौरमा थुप्रेको हिउँलाई समात्दै मन्दिरले डल्ला पार्यो। डल्लामाथि डल्ला थुपार्दै गजबको घर बनायो, हिउँको घर। घर हेर्दै मुसुक्क हाँस्यो र हत्केला गालामा टाँस्यो। कटासीतिर हामी त बालुवाका घर बनाउँथ्यौँ। म पनि सुरिएँ। आधा घन्टामा घर बनाएँ। घर त तयार भयो, तर म एकदम चिस्सिएँ। ओइ टेम्पले, हिउँ हुर्याउँदै आएका केटाहरूले टाढैबाट जिस्काए। टेम्पल बनाएको? गुदी, मन्दिरे करायो। सधैँ न्यू खोज्ने केटाहरूसित मलाई त्यति जोरी खोज्न मन लागेन। जसले हामीलाई पनि खान नपाएर कालीकोट आएका भन्छन्, जहिले पनि न्यू खोज्छन्। फेरि फुसफुस हिउँ खस्न थालेको थियो। कपडाका जुत्ता पनि रुझेर गरुङ्गा भएका थिए। मोजा पनि ठिराउने। जाम, मैले भने। मन्दिरे दगुर्यो, म पनि दगुरेँ। पछाडि फर्केर हेर्दा हामीले बनाएका घर भत्केको देखियो। पेट बेसमारी बटारियो। बेसमारी दुख्न थाल्यो। झ्यालबाट स्याँठभित्र पसिरहेकै थियो। मैले आफूलाई थाम्न सकिनँ। सिरानी च्याप्दै घोप्टो परेँ। पेट झन् जोडले दुख्न थाल्यो। आँसु निस्कियो। मध्यरात आमालाई के बिउजाउनु? ओहो, म कराएँ। के भयो आमा, बिउजनु भएछ? सोध्नुभयो। पेट दुख्यो। खत्रक खत्रक आवाज अनि धप्प लालटिन बल्यो। लालटिन समाएर आमा भित्र आउनुभयो। म काखमा सिरानी च्यापेर घोप्टो परेकी थिएँ। बेसरी दुख्यो? आमाले कपाल चुम्सुमाइदिँदै सोध्नुभयो। मैले टाउको हल्लाएँ। हिउँमा नखेल भनेको मानिनस्? खुइया सुस्केर हाल्नुभयो। फेरि दायाँपट्टिको पेट बटारियो। छुलुक्क पिसाब आउला झैँ भयो। ओहो, म फेरि कराएँ। ठुलै रोग लाग्यो कि हो? लालटिनको उज्यालोमा आमाको अनुहार मलिन देखियो। के भयो? बाले सोध्नुभयो। पेट दुखेर मर्न लाछ। सरक सरक बा पनि आउनुभयो। चस्मा लगाउनु भएको थियो। बाका आँखा झन् कमजोर भएका थिए। बाले मेरो पेट छाम्नुभयो। पेट झन्झन बटारिँदै थियो। बेसरी दुख्या छ भनेर बाले सोधेपछि मेरो आँखा ताता भए अनि धमिला। मैले त यहाँ नबसम भनेकै हो, आमाले सुक्क गर्दै भन्नुभयो। एउटै छ, केही भइहाल्यो भने? यो पनि त्यसरी हुन्छ, यति राति त मेडिकल पनि खोल्न मान्दैनन्। आमा मेरो टाउको आफ्नो काखमा राख्दै बरबराउनु भयो। बा एकछिन उभिनु भयो, केही बोल्नु भएन। उहुहु, फेरि पेट बटारियो। कान पनि भित्रभित्र दुख्न थाल्यो। म घाइते मुस्तो झैँ बटारिएँ। खै टर्चले त बा हतारिनु भयो। कहाँ जानु पर्यो यति राति? जानै त पर्यो के रे, बा जानुभयो। मेडिकल प्रतिमाको छेउमा थियो। यस्तो जाडोमा बाको हालत के होला, मलाई आफैदेखि रिस उठ्यो। चिसोमा खेलेर त यस्तो भएको हो नि। पैताला पनि छि कति चिसा भएका हुन्। अब त कम्मरै चुडिएला जस्तो भयो। म बटारिएँ, हिक्का हिक्का छुट्यो। नरो, आमाले पनि सुक्क गर्नुभयो। तेरै बाले त यस्तो डाँडामा ल्याएका हुन्। एकछिनमा बा आइपुग्नुभयो सिरिन्ज लिएर प्यान्ट खोलेर मेरा पुट्ठामा सुई रोपिदिनुभयो अनि एकछिनमा सन्चो हुन्छ भन्दै मेरो कपाल चम्समाउनु भयो आमाले हतार हतार तताएर ल्याएको पानीसँग मैले दुई चक्की ब्रुसेट निलेँ एकछिनमा दुखाइ कम हुँदै गयो जस्तो भयो म आमाकै काखमा घोप्टो परिरहेँ बा गुम्लुङ्ग सिरक ओढेर जागै बस्नुभयो यहाँ नबस्छौँ आमाले भनिरहनु भयो बाले दुईपल्ट खोक्नु भयो तर केही बोल्नु भएन फागुनको दोस्रो हप्ता बा 15 दिन जति सुर्खेत बरा लिएर आउनुभयो हेलिकप्टरबाट 6 पोका सामान झरे त्यसै त्यसै सुक्दै गएका बा पनि ओर्लिनु भयो हेलिकप्टरले उडाएको धुलो छल्न मेहरको रुख पछाडि लुकेको मैले देखेँ बाका गोल्ड स्टार जुत्ता निलो प्यान्ट सेतो सर्ट र आकाशी रङको इस्टकोट गर्मी भएर होला कोइलिँदै गएको तालुमा टोपी थिएन गोचुपतिर तुसारोको रेखा जस्ता ठुटे कपाल बाँकी थिए आँखामा झन्धेरै पावरको मोटो चस्मा थपिएको थियो चस्माको फेदमा बाँधेको डोरी घाँटीमा झुन्डिरहन्थ्यो बा एकदम थकित देखिनुहुन्थ्यो बाले एकछिन उभिएर भिडतिर हेर्नुभयो म दगुरेँ बाका गोडामा झुकेँ आमा सन्चै छे सुकेको ओठमा जिब्रो घुमाउँदै बाले सोध्नुभयो अँ बा हाँस्नुभयो किन हो कुन्नी बा अचेल अगाडिका दुईवटा नक्कली दाँत लगाउनुहुन्थेन हाँस्दा त थोते मुख कति पनि सुहाउन्नथ्यो बरियाले भारी उचाल्न थाले राम्ररी बोक बाले झस्किँदै एउटालाई भनिहाल्नुभयो फुट्ने सामान छ अघिअघि भरिया हिँडे बा पछि पछि म बाको ब्याग बोक्दै झन् पछि दोकानसम्म आइपुग्दा त बाको सास फुलेर घाँटी च्या च्या बज्यो बाको छातीमा बेसरी कफ जमेको थियो खकार्दा पनि बाहिर निस्कँदैन थियो दोकानमा पुगेपछि बा आलमारीमा अढेस लागेर ठ्याच्छ बस्नुभयो मैले पानी ल्याइदिएँ बाले पानी पिएर एकछिन लामो सास तानेपछि कञ्चटमा लतपतेको पसिना पुस्नुभयो आमा पनि भान्साबाट आउनुभयो चिया लिएर अब त हिँड्न सकेला जस्तो छैन चियाको गिलास समाउँदै बाले भन्नुभयो सुर्खेतमा तिनपल्ट चक्कर आयो आमाको अनुहार खस्कियो त्यसो भए सामान लिन मै जाम्ला त सक्सेस त बाका आँखा मतिर फर्किए दुई चार वर्ष त मै जाम्ला त्यसपछि त यही जान्छ नि म के ल्याम्ला यस्तरी सामान हामी बुढाबुढीलाई जति छ त्यतिले पुग्छ बा मुसुक हाँस्नुभयो अब यसले आफ्नो मानो आफै बनाउँछ खान्छ बाले थकाइ मार्न आँखा चिम्लेपछि आमाले सामानका पोका पोकी खोल्न थाल्नुभयो म पनि सामानतिर सरेँ कपडाका थान मैले दङदङ्गिँदै भित्र ओसारेँ चौथो पोको खोलेपछि आमा त छक्क त्यहाँ हार्मोनियम थियो के ल्याएको हो यो फेरि आमाले सोध्नुभयो हार्मोनियम बाले गर्दन तन्काउँदै हेर्नुभयो अर्कोमा मसिन पनि छ छि कसले किन्छ बेच्न होइन आफ्ना लागि ल्याएको हुँ बा हाँस्नुभयो यसो आफ्ना थाङ्ना सिउन हुन्छ दिन काट्न पनि सजिलै हुन्छ मैले ठस ठस कन्दै मसिन बाका अगाडि राखिदिएँ बाले कपडाको टालोले मसिनका पाल पालमा भरिएको मसिनो धुलो पुछ्नुभयो मसिनको पछाडितिर जोडिएको सानो चक्कामा बाको दायाँ हत्केला परेपछि मसिन खटखट बज्यो बाले त प्लास्टिकको सानो बोतलमा मसिनको तेल पनि ल्याउनु भएको थियो मसिनका पाल र काप कापमा तेल भर्नुभयो जा तेरो च्यातेको सर्टले त म हतारिँदै भित्र पसेर कपडा उधिन्न थालेँ दुवैतिर काखी उध्रेको सर्ट भेटियो म जब बाहिर आएँ त्यसै बेला बा झुक्दै मसिनको सुईमा काँपिरहेका हातले धागो छिराउँदै हुनुहुन्थ्यो मैले सर्ट दिएँ आफ्नो दोकान अगाडि उभिएर वरिपरिका साउजीहरू छक्क पर्दै बाला हेरिरहेका थिए बेला बेला दाँत देखाउँदै हाँस्थे आमा बाको छेउमा आएर उभिनुभयो बाले उध्रेको सर्ट मसिनको तल्लो सतहमा फैलाउँदै बरबराउनु भयो कस्तरी उधारेका छ खटट खटट मसिन चल्यो उध्रिएर दुई फ्याक हुन थालेका बाउलाई एकैछिनमा गाँसिए सन्तुष्ट बाले कैँसीको धागो काट्नुभयो ला सर्ट मतिर उरियो आमा हाँस्दै भान्सातिर लाग्नुभयो साँझ पख दोकानमा हार्मोनियम र बाको आवाज गुन्जियो बजारका बुढाबुढी जति झुम्बिए एक दुईपल्ट त मैले तिनलाई हपारेँ पनि एकछिन गए पनि फर्केर आइहाल्थे पछाडिबाट हावा भर्दा अगाडि बज्ने अचम्मको चिज देखेर रमाइलो मानिरहेका थिए साँझ पख बजारतिर टलिन हिँडेका डिएसपी र सिडिओ साहब पनि पुलिसको दलबलसहित हाम्रो दोकान अगाडि टक्क अडिएका थिए बाले नमस्ते गर्नुभएको थियो कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम इटहरीको सप्तकोशी एफएम धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता र डुकडुकी एफएम रौतहटको नुनथार एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम काभ्रे धुलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुँको रेडियो ढोरबाराही र रेडियो बन्दीपुर र स्मार्ट एफएम, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको दुर्वतारा एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुली एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। साँझपख बजारतिर टहलिन हिँडेका डिएसपी र सिडिओ साहब पनि पुलिसको दलबलसहित हाम्रो दोकान अगाडि टक्क अडिएका थिए। बाले नमस्ते गर्नुभएको थियो। हार्मोनियम ल्याउनु भएछ त बाज्या? मुटु जुङ्गावाल डिएसपी साहब मुसुमुसु हाँसे। अँ, बुढो भए दिन काट्न गाह्रो हुन्छ। बा पनि हाँस्नुभयो। यसो बसी बिहालो गर्न ल्याएको। बाजा पनि कहाँबाट आइपुग्नुभयो यो डाँडामा व्यापार गर्न? डिएसपी साहब हिँडे। अब झन् अप्ठ्यारा दिन आउला जस्तो छ। बा केही बोल्न खोज्दै हुनुहुन्थ्यो। डिएसपी साहब त परै पुगिसकेका थिए। राति भान्सामा भात खाएर थाल आमातिर धकेलेर बाले सुनाउनु भयो, अब म माछा मासु केही खान्न, तिमीहरू खानु। के भयो र माछा मासु खान? म कृष्ण प्रणामी भएँ। बाको कुरा सुनेर आमा बेसमारी झस्किनु भयो। मेरो पनि भातको गाँस धन्नै असल जिएको। माओवादी खोलेको रेडियो भट्ट्याउँथ्यो। अलि अस्तिसम्म फाटाफटो सुनिन्थ्यो माओवादी। अचल त सुनिन सक्नु भएको थियो। बजारमा जता गए पनि यिनै कुरा। माओवादीले चौकी लुटेछन्। माओवादी त भयंकर बलिया हुन्छन् रे। भिरै भिर दगुर्छन्, दिनभर जंगलमा बस्छन् र राति राति चौकी हमला गर्छन्। कालीकोटमा पनि माओवादी छन् रे। पुलिसहरू पनि चनाखा भएर हिँड्न थाले। सबैले चिन्ने सिआइडी पनि रातभर व्यस्त हुन्छ रे। बिहानभर सिडिओ र डिएसपी साहब मिटिङ गर्छन् रे। मन्दिरले सुनाएको थियो, कुन्नी कहाँबाट मन्दिरले धेरै कुरा थाहा पाइसकेको थियो। हिजो 32 राखे जुलुस थियो, ऊ सुनाउँथ्यो। पाखामा नारा जुलुस परे। कर्मचारी, व्यापारी, पुलिस, शिक्षक सबैको मुखमा माओवादी। हामीसँग 3% तलब मागेका छन्। टाढा टाढा गाउँबाट सदरमुकाम आएका शिक्षकहरू सदरमुकाम आउँदा सुनाउँथे। जहाँ गए नि सुख नपाइने भयो। एक दिन भान्सामा आमाले रुन्चे स्वरमा भन्नुभयो, के भयो फेरि? बाजा हर्किनु भयो। माओवादी माओवादी भन्छन् त, अब त सदरमुकाममा सामान ल्याउन नदिने रे भनेर हुन्छ? बाले भन्नुभयो, 2-4 दिनमा शान्त हुन्छ। बाले भने चाहिँ शान्त के हुन्थ्यो? सबै व्यापारीका ओठमुख सुक्न थाले। व्यापार गर्न कालीकोट उक्लेका प्राय व्यापारीहरू चुकचुक आउँथे, कहाँ आएर फसियो। हुन पनि त छाडेर जाउँ भने गाउँ गाउँमा उधारो दिएका थिए, उठाउनै पर्यो। एक दिन सदरमुकाममा हल्लाखल्ला मच्चियो। सारा चौकीका पुलिस रेङ्लिङको ओह्रालो दगोरे। सबैका आँखामा त्रास फैलियो। बाले हतार हतार रेडियो खोल्नुभयो। 3 बजेको समाचारमा थाहा भयो, सेरिजिउला माथिको वनमा पाइप बम पड्क्यो रे। गस्तीमा गएका डिएसपी साहब ठहरै भएछन्। बा अबेरसम्म टोलाउनु भयो, बोल्नु भएन। मैले हतार हतार भान्सामा पुगेर आमालाई सुनाइदिएँ, सेरिजिउलामा त डिएसपी मारेछन्। आमा बाहिर निस्केर सेरिजिउलाको डाँडातिर हेर्दै टोलाउनु भयो। म के गरौँ, मेरो पनि छटपटी सुरु भयो। राति भान्सामा अबेरसम्म बा र आमा बोल्नु भएन। मैले पनि सुलसुल भात निले। नबसौँ के यहाँ? आमाले भन्नुभयो, डिएसपी त मारेछन्, कसरी बस्नु यहाँ? सुर्खेत जाम। बा बोल्नु भएन, भो जति छ त्यति लिएर सुर्खेत जाम, व्यापार यतै छ, त्यत्रो उधारो छ। बाले मलिन आवाजमा भन्नुभयो, भन्ने बित्तिकै घर कसले किन्छ? नगद कति पनि छैन। त्यसपछि आमा बोल्नु भएन। खै कुनै कथाबाट एउटा कुक्कर बोतलुङ्गा दौली ल्याएर आम फाल्यो। आमाले तर्सिएर त्यतातिर हेर्नुभयो। मेरो मुटु त हिउँ झैँ चिसिएको थियो। त्यसपछि त कालीकोटको नाम समाचारै पछि रेडियोमा बज्न थाल्यो। अब माओवादीको सदरमुकाम हमला गर्ने योजना छ रे। हल्ला फैलियो, स्कुल त जानै नहुने, सरका पनि यिनै कुरा। एसएलसी आउनै लागेको थियो, सरले राम्ररी पढाउने होइन, दिनभरि क्लासमा माओवादीका कुरा गर्थे। गणित पढाउने खुशीलाल सरको खुशी आफ्नै चिम्सा आँखाभित्र हरायो। ती डराए डराए जस्ता देखिन्थे। हिसाब नमिलाउँदा केटा हुन् या केटी, सबैलाई गुरु चुटे चाहिँ चुट्ने उनले 81 चुट्न छाडेका थिए। माओवादी जिन्दाबाद स्कुलको भित्तामा रातो इनामेले कसैले लेखिदिएको थियो। एक दिन स्कुलबाट फर्किरहेका बेला मेलको रुखमन्तिर सुस्ताउँदै गर्दा मन्दिरले माओवादीका कुरा खुब सुनायो। वार्तामा माओवादीको मिटिङ भएको थियो रे, सदरमुकाम हान्ने भएका छन् रे। मेरा गोडा काँप्न थाले। थाहा छ नेपालमै माओवादीले हान्न नसक्ने सदरमुकाम यही हो रे, मन्दिरले सुनायो। हेर्न, जहाँबाट आए पनि उकालो पर्छ। हो त, वार्ताबाट माओवादी आए पनि परै देखिन्छ। मन्दिरको कुरा सुनेर मलाई अलिकति आँट आयो। एसएलसी पास भएपछि कहाँ पढ्न जान्छस्? कुरा बदल्दै मन्दिरले सोध्यो, काठमाडौँ। काठमाडौँमा पढ्ने कालीकोटका केटाहरूको फुर्ती फार्तीले मेरो काठमाडौँ जाने सपना पलाएको थियो। फेरि काठमाडौँ गयो भने जान्ने बुझ्ने भइन्छ। त के गर्छस् नि पास भएपछि? मैले मन्दिरलाई सोधेँ। म त यतै पढ्छु। अनि फेल भइस् भने? सरहरूले एसएलसी पास हुन सक्नेको लिस्ट बनाएका थिए, त्यसमा मन्दिरको नाम थिएन, त्यसैले सोधिहालेँ। मन्दिरे हाँस्यो मात्र। कालीकोटमा नयाँ डिएसपी आए, अलिक कडा स्वभावका थिए। एक दिन बाले हार्मोनियम बजाउँदै गर्दा पसल अगाडिबाट गएका थिए, वास्तै गरेनन्। उनी आएपछि बजारका धेरै होटलमा पुलिसले छापा मारेको थियो, तर केही भेटिएन। नयाँ डिएसपी साहब आएको 15 दिनपछि चारपटक आएको हेलिकप्टरले 200 आर्मीलाई हेलिप्याडमा छोडेर गयो। बजारबाट बुट बजाउँदै आर्मी जीविसतिर लागे। कम्मरमा गोलीको बेल्ट लाएका, ठूलो झोला बोकेका, आर्मीको हातमा ठूल्ठूला बन्दुक थिए। तिनले पसलका अगाडि उभिएर हेरिरहेका मान्छेको वास्ता गरेनन्। आखिर आर्मीले रानी ढुङ्गामाथिको वनमा पाल गाडे, रुख टाले। बजारबाट माथि हेर्दा जहिले पनि बालुवाका बोराको पर्खाल पछाडि बजारतिर बन्दुक चोज्याएको एउटा आर्मीको टाउको देखिन्थ्यो। यसरी आर्मी आएपछि बजार केही शान्त देखिन थाल्यो। प्राय दोकान साँझ पख चाँडै बन्द हुन्थे। हाम्रो दोकान पनि 7 बजे नै बन्द हुन्थ्यो। दोकान बन्द भएपछि बा हार्मोनियम बजाउँदै मधुर आवाजमा भजन पनि गाउनुहुन्थ्यो। भजनमा कृष्ण र राधाका कुरा हुन्थे। दिनभर भने बा मसिन चलाउनुहुन्थ्यो, के सुन्नुहुन्थ्यो। एकपल्ट सर्ट पनि सुन्नुभएको थियो, निलो कपडाको। आफैले सिलाएको काखिनी र खुम्चेको सर्ट लाएर मुसुमुसु हाँस्दै अरू टेलरमा पनि पुग्नुभएको थियो। कस्तो सबै कपडा बिगारेर? बाला देखेर आमा बम्किनुभयो, शुद्धि पनि हराएकै के हो? बाले हाँस्दै सर्ट खोलेर फ्यात्त फाल्नुभयो। त्यही दिन मैले देखेको थिएँ बाका छातीका रौँ त सबै फुलेका। बा दिनमा 2-3 पल्ट बजार फन्का लगाउनुहुन्थ्यो र दोकानमा बसेर त्यही मसिनमा खटखट खटखट गरिरहनुहुन्थ्यो। बाको मसिनको खटखटलाई गस्ती बढाएका आर्मीका बुटको गरब गरबले जित्न थाल्यो। पुलिसले उर्दी जारी गर्यो, साँझ 6 बजे दोकान बन्द गर्नुहोला। 6 बजे नै दोकान बन्द भएपछि के गर्नु? बाले रचेका भजनको संख्या बढ्दै गयो। राति अबेरसम्म बाको हार्मोनियमको आवाज बजारभरि छरिन्थ्यो। एक दिन राति 8:30 बजे बा भजन गाइरहनु भएको थियो। आमा र म बाला हेर्दै टोलाइरहेका थियौँ। कसैले ढोका डक्टक आयो, बाले हार्मोनियम बन्द गर्नुभयो, पसल बन्द भयो, आमा कराउनु भयो। ढ्याक ढ्याक फेरि कसैले ढोकामा हात बचार्यो। कस्तो बन्द भइसक्यो भनेपछि? फतफताउँदै आमाले ढोका उगारिदिनुभयो। बाहिर त पुलिसै पुलिस। मेरो मुटु चिसो भयो। बाजे हार्मोनियम नबजाउनु होला, झिलिलिले बलिरहेको टर्च समाएको पुलिसले भन्यो। यस्तै भजन गाएको हो, बा खिस्सा हाँस्नुभयो। अबदेखि नबजाउनु होला। के भजन गाउन पनि पाइन्न? आमा रिसले थर्र काँप्नुभयो। नबजाउने भनेपछि नबजाउने, पुलिसले ठूलो आवाजमा धम्कायो र दलबलसहित गयो। इनकै शासन छ कि क्या हो, मान्छेले भजन पनि गाउन नपाउने? आमा ढ्याममा ढोका ढप्काउँदै कराउनु भयो। हुँदैन, बाले भन्नुभयो, अब नबजाउँला नि त। त्यसपछि बाले फेरि हार्मोनियम बजाउनु भएन। हार्मोनियम भित्री कोठामा थन्कियो। आमाले हार्मोनियममाथि खापिदिएको प्लास्टिकमा धुलो जम्न थाल्यो। बा दिनभर उधारो खातामा घोप्टो परेर असुल्न बाँकी हिसाब निकाल्नुहुन्थ्यो। हिसाब पछि लामो सुस्केर हाल्नुहुन्थ्यो र मसिन समाउनुहुन्थ्यो। फेरि खटखट 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 उठाउनु बाँकी त 1,75,000 जति थियो। उधारोको खातामा नाम भएका कैयौँ ग्राहक सदरमुकाममा देखि नै छाडेका थिए। राति राति बा बेसमारी छटपटिनुहुन्थ्यो। हार्मोनियम बजाउनु पाए पो? किन हो यस्तरी छटपटेको? एक दिन आमाले सोध्नुभयो। खोइ बुढो भएर हो कि डर लाग्छ? तैँले भनेकै ठिक हो कि जस्तो लाग्छ, यहाँ नआएको भए पनि हुन्थ्यो क्यारे। आइ त हालिम्, कालबेला ठिक छैन, चिन्ता नगर्नुहोस्। त्यस दिन बा अबेरसम्म निधाउनु भएन। एक दिन मन्दिरले सुनायो, अब माओवादीले गाउँबाट मान्छेलाई सदरमुकाम आउन नदिने भएका छन्। हुन पनि सदरमुकाममा मान्छेको भिड कम भयो। प्रतिमा वरिपरि डोकोमा स्याउ सुन्तला केरा र साग तरकारी बेच्नेहरू पनि कम भए। प्रतिमातिर गयो भने त हुर्र हुर्र बतासमा उडिरहेको धुलो बाहेक केही हुँदैनथ्यो। हरेक दिन सदरमुकामको छाना छानामा भटट्ट फन्का लगाउने हेलिकप्टर पनि हरायो, कहिलेकाहीँ आउँथ्यो। हेलिकप्टरबाट चामल र सामानभन्दा बढी आर्मी झर्थे। मैले सुने पनि हेलिकप्टरले अचेल जिल्ला जिल्लामा आर्मी पुर्याउने काम गर्छ अरे। साँझ त पर्नै नहुने, बुट बजाउँदै आर्मीको गस्ती आउँथ्यो। गस्ती आउनु अघि नै दोकानको ढोका बन्द गर्नुपर्थ्यो। हामी राति अबेरसम्म टोलाउँदै बस्थ्यौँ। मैले राति रेडियो सुन्ने छाडेँ। मान्छे मरेका समाचार कति सुन्नु। केही दिनपछि त पिसा फेर्न बाहिर निस्किन पनि गाह्रो भयो। घरका चरचरमा चल्यास लुकेर बसेका आर्मी भेटिन्छन् भन्ने जस्तो हल्ला पनि फैलियो। एक दिन बिहान चिया पसलमा सल्लेरी होटलको साउजी खम्बाले सुनाएको पनि थियो। राति छानाबाट गद्रेङ गुद्रुङ आवाज आउन थालेपछि ऊ छानामा उक्लेछ। आमामा, लुकेर बसेको आर्मी पो रहेछ। को होस्? खम्बा हौ सर, खम्बाको त साथै गएछ। चुप लागेर तल झर, आर्मी बम्क्यो रे, गोली खलास। डरले हो कि केले हो, रातभरि जीविस छेउछाउ बन्दुक ताकेर बसेका पुलिस चिच्याउँथे। उइय, ऊ त आमा बरबराउनुहुन्थ्यो। छि, कति कराएका हुन् पुलिस भने, चुप लागेर बस्नु नि। चिच्याएपछि माओवादीले थाहा पाइहाल्छन् नि कहाँ लुकेको छ भनेर। केही महिनामै खबर आयो, माओवादीले सदरमुकाम आउने तीनवटा झोलुङ्गे पुल काटिदियो। बल्ल तल्ल एक दिन जरिलाल आइपुग्यो बिहान 9 बजेतिर। उस्तै थिए, यसपालि भने डोको बोकेका थिए। बुढीऔलानिर च्यातिएको हरियो जुत्ता, घुँडानिर टालेको सुरुवाल, भित्र खैरो स्वेटर र स्वेटर बाहिर दुलाम्बे इस्टकोट। इस्टकोटमा गोजी भने पुक्क थिए। टाउकामा कालो चुच्चे टोपी, टोपीको फेदबाट बाहिर निस्केका जिङरिङ्गको पाल। बा दोकानमै हुनुहुन्थ्यो, मसिनमा घोप्टो पर्दै। बाजा, निकै छौ क्या? बाले मसिनबाट टाउको उठाउनुभयो। जरिलाल देखेर हाँस्नुभयो। आरामै कल पनि घुइक्याउँदा रहेछौ त, मसिन देखेर जरिलालले सोधे। तिम्रो केही सिलाउनु छ? भइगयो बाजा, खानै त स्वर्ग छ। जरिलालले हाँस्दै आफ्ना लुगा देखाए। अब यही कात्राले दैव ढुकुला। कताबाट आइपुग्यो बाजा? बेली नुन ल्याउन आया छियाँ। उनले घुँडानिर अड्याएको रित्तो डोको देखाए। 2 नल्ठा केला छियाँ, प्रतिमामा बेचे। उनले डोको खतल खतल पार्दै 5-6 कोसा केरा झिके र मलाई दिए। ठोस साउजी ठोस, हाम्रा केला तुम्बा गोट्टा मुन्दा कम नाई। मैले ठुल्ठुला केराका कोसा थापे। भान्साबाट आमा आइपुग्नुभयो। जरिलालाई देखेपछि आमाको अनुहार उज्यालो भयो। धेरै पछि आयो त, नमस्ते फर्काउँदै आमाले सोध्नुभयो। अनि जरिलालले सुनाए, अब त सदरमुकाम आउन पनि गाह्रो छ अरे। माओवादीले आउनै दिन्नन् रे, फेरि घरमा पनि आपतै छ। हरेक रात कोही न कोही आइहाल्छन् रे, भात पकायो दियो, हामीसित हिँड, यसरी चल्दैन भन्छन् रे। रहने पनि अस्ति इन्डिया भाग्यो रे। रहने भाग्यो? आमा झस्किनुभयो। पैसा लिनु छ त? भ्याइन मान बजै, जरिलालले भने। त्यहीले इन्डियाबाट पैसा पठाउला, भुपी हिँड्न नै आएछ। मेरो कपाल फाल त भइगयो। जरिलालले सेरिजुलाबाट केही पैसा उठाएर ल्याएका थिए। प्लास्टिकमा पोको परेको रुपियाँको मुठो दिए। हाँस्दै आमाले लिनुभयो। ठाउँ ठाउँमा खुम्चिएका च्यातिएका र ठस्सा गराउने नोट आमाले गर्नुभयो। थोरै ल्याएछौ त, यही साल यति भयो। जरिलालले कञ्चट कनाए, अक्का पाली ल्याउँला। जरिलाललाई आज दिउँसै सेरिजुला पुग्नु छ अरे। उनको छिटको गुन्यौँ, चिनी र चियापत्ती, 2 पोका नुन र बन्चरो बनाउनु छ भन्दै 2 किलोको फलाम छाने। कहिले मरिजाने केही भर नाई, उनले भने। सिप्टी कर्कलो ल्याओ, ताइदो पकाया भात चाखम दाउँ त। आमाले 1.5 लिटरको कुकर दिँदै कति सिटीमा मासु कति सिटीमा भात पाक्छ सिकाइदिनुभयो। जरिलाले डोकोमा सामान पोको पारे। बाले ठुल्ठुलो अक्षरमा खातामा टेप्नुभयो। डे त बजै, डोको बोक्दै जरिलाले नमस्ते गरे। माओवादीले रेङ्लिङ्गो पुल लुन्ड्यापाई अक्कोपाली क्या हो क्या हो। 9:30 भइसकेको थियो, मलाई स्कुल जानु थियो, त्यसैले मैले जरिलाललाई प्रतिमासम्म पछ्याएँ। हाँस्दै बाटोमा उनले 3-4 जना व्यापारीलाई नमस्ते गरे। स्कुलमा लाग्यो कि त? प्रतिमा पुगेपछि जरिलालले सोधे। अँ, पढ साउजी पढ, तिमी त स्कुल जाँदाछौ, हतारिँदै जरिलालले भने। हाम्रा ट्वाटकी त इन्डिया चल्या। अनि जरिलाल रेङ्लिङको ओह्रालोतिर दगुरे, म मानमा गो। यसपालि एसएलसीमा आउन सक्ने सम्भावित प्रश्नहरू सरहरूले ब्ल्याकबोर्डमा टिपाइदिएका थिए। पोहोर यी प्रश्न आएछन् भन्दै सरहरूले अनुमान लगाएछन्। कापीभरि प्रश्नहरू टिपेर मन्दिरेर म बजार उक्लियौँ। बाटाभरि कसले चक्ले ढुङ्गा ढुङ्गामा लेखिदिएको थियो, माओवाद जिन्दाबाद। त्यो देखेपछि मन्दिरेले सुनायो, थाहा छ, अब माओवादीले हाम्रो स्कुलमा कार्यक्रम गर्छन्। मेरो मुटु ढक्क फुल्यो, स्याँ स्याँ गर्दै म उकालोमा दगुरेँ। साँझको 5:30 बजिसकेको थियो। एक हुल आर्मी प्रतिमातिर दगुर्यो। म स्कुलमा टिपेका प्रश्नहरूको उत्तर किताबमा खोज्दै थिएँ। चिट चोर्ने योजना बनाइसकेको थिएँ। त्यसैले गुरु र आर्मी दगुरेपछि म अक्क न बक्क भएँ। पुलिसका पछाडि अरू मान्छेको पनि भिड थियो। भिडमै थियो अरे मन्थिरे। मलाई देखेर ऊ दोकानमा आयो। स्यास्या भइसकेको थियो। रुद्रघण्टी हल्लिने गरी थुक्नेल्थे। उसले सुटेको सुनायो, आज आर्मीले माओवादी समाएछन्, ल्याउँदैछन्। मेरा घोडा लगलगी काँपे, प्रतिमा पुग्ने लागे। यति भनेर मन्दिरे हुरिजे दगुरियो। म भान्सातिर दगुरे। भान्सामा बाह्र आमा गुनगुन गुनगुन गर्दै गर्नुहुन्थ्यो। म बाहिरबाटै कराएँ, आर्मीले माओवादी समाछन् रे, प्रतिमामा आइसके रे, दोकान बन्द गरौँ। किन बन्द गर्नु पर्यो दोकान? बाले सोध्नुभयो। हतार हतार फर्केर मैले दोकान बन्द गरिदिएँ। मेरो ढुकढुकी बढिसकेको थियो। माथिल्लो तला उक्लेर झुन्डिएको साइनबोर्ड पछाडि लुकेँ। घाम अछाम पुगिसकेको थियो। त्यसैले पश्चिमतिरको आकाश राताम्य थियो। चिसो बतासले मेरो ज्यान सुमसुमाइरहेको थियो। बजारमा होहल्ला सुरु भयो। मैले साइनबोर्ड माथिबाट गर्दन तन्काएँ। अघि अघि बन्दुक ताकेर गरप गरप आर्मी हिँडिरहेका थिए। पछि पछि मान्छेको भिड। लौ, एउटा माओवादीको अलिकति निहुरिएको टाउको देखियो आर्मीको घेरा बीचमा। म अलिकति माथि उचालिएँ। भिड नजिक नजिक आयो। आर्मी हाम्रो दोकान अगाडिबाट गयो। भिड सधैँ हाम्रै दोकान अगाडि आइपुग्यो। आआफ्ना दोकान अगाडि उभिएर साउजीहरू माओवादी हेर्न गर्दन तन्काइरहेका थिए। माओवादी खोच्याउँदै हिँडिरहेको थियो। टाउको निहुरिएको थियो। हात पछाडि मोडेर रस्सीले बाँधिएको थियो। भिड देखेर अलिकति आँट आयो। म साइनबोर्ड बाहिर आएँ। माओवादीको अनुहारै देखिएन, तर माओवादीले नै हाम्रो दोकानतिर हेऱ्यो। मलाई छुलुक्क मुताउला जस्तो भयो। हे भगवान्, जरीलाल पो रहेछन्। मेरा ओठमुख सुके। जरीलालको अनुहार निलो भएको थियो। उनको घुचुक्ने र घाउ थियो। जरीलाल बिहान जाँदा त डोको बोकेर गएका थिए, फर्कँदा रित्तो। माओवादी हेर्न बसेका अरू मान्छे पनि हक्क न बक्क भए, केही भन्न सकेनन्। भिड चिप्लेकी राजे चौतारातिर घस्रियो। मेरो पेट खल्लो भयो, थ्याच्च बसे। तल झर्दा बाह्र आमा दोकान अगाडि उभिनु भएको थियो। कति बेला ढोका उघारिसक्नु भएछ। आमाको अनुहार रुन्चे भइसकेको थियो। बा एकदम मलिन। राति अबेरसम्म लालटिनको उज्यालोमा बाह्र आमा टोलाइरहनु भयो। म ट्वाल्ल परेर बसेँ। जा पढ, परीक्षा आछ, आमाले भन्नुभयो। म ओछ्यानमा डङरङ्ग पछारिएँ। के झरीलाल माओवादी होला नि त? आमाले बालाई सोध्नुभयो। के हुन्थ्यो त्यसै? त्यसपछि बा बोल्नु भएन। म रातभरि निदाउन सकिनँ, छटपटिरहेँ। आँखाभरि झरीलालको अनुहार आइरह्यो। मैले पहिलोपल्ट माओवादी देखेको थिएँ। भोलिपल्ट स्कुलबाट फर्काउँदा मन्दिरले सुनायो, झरीलाल रातभरि पिटेरे आर्मीले। जरीलाल बनै थर्किने गरी चिच्याएका थिए अरे। हिजो जरीलालसित कुकर बम, पाइप बम र केही पर्चा भेटिएका थिए अरे। गस्तीमा आएका आर्मीसित रिङलिङको ओह्रालोमा जम्का भेट भएपछि जरीलाल भागेका थिए अरे। भाग्दा गोडा चिप्लेर उत्तानो पछारिँदा घुच्चोकमा चोट लागेको अरे। बिहानै सिडिओ र डिएसपीले जरीलाललाई भेटेछन्। जरीलालले भनेछन्, औ साहब, मु माओवादी हुआ, हाम्रो सदरमुकाम हान्या दाउ छियो। अब जरीलाललाई क्यार छन्। म रुन्चे भएँ। मन्दिरले तलतिर हेऱ्यो। स्कुलबाट फर्किरहेका अरू तलै थिए। म्यालको रूखमा चरा भुर्र भुर्र उडिरहेका थिए। भर्खरै उकालोमा दगुर्दा बगेका अनुहारका पसिना हत्केलाले पुस्दै मन्दिरले मेरो कानमै मुख चोरेर भन्यो, सुटुक्क वनमा लगेर मार्छन्। राति मैले बाह्र आमालाई त्यो कुरा सुनाएँ। मेरो कुरा सुनेर बोल्नु भएन। चैतको अन्तिम हप्ता जरीलालकी स्वास्नी रुँदै आर्मी क्याम्प पुगेकी थिइन् रे। जरीलालसित भेट्न दिएनन् रे, रुँदै फर्किछन्। त्यसकै पर्सिपल्ट साँझ बाले सेरीजिउलाबाट उठाउन बाँकी पैसा जोड्नुभयो। 21,600 रहेछ। जरीलालसित लिन बाँकी 7,365। अरूले त ढिलो चाँडो तिर्लान्। आमाले भन्नुभयो, जरीलाल त जिउँदो मरेको खबर छैन, के गर्ने होला? बा एकछिन टोलाउनु भयो अनि रातो पाइलट पेनले जरीलालको नाम केरिदिनुभयो। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो। यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग, उज्यालो 19 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेल ठेगाना shrutiआई shruti@unn.com.np। हवस् त, अर्को साता कर्णाली ब्लुजको अर्को श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रृङ्खलामा गीता रेग्मीको नियात्रा पश्चिमाहरूको देशमाबाट केही निबन्धहरूको वाचन सुनाउनेछौं। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।